यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। श्रीलंकामा जारी बिम्स्टेक राष्ट्रहरूको 5 सम्मेलनलाई प्रधानमन्त्री देउवाले आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने। स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन दलहरूसँग चुनावी तालमेल गर्ने नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय। चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्ने मन्त्री परिषद बैठकको निर्णय। जनकपुर जयनगर रेल यही 19 गते शनिबारदेखि सञ्चालनमा आउने। र युक्रेनको राजधानी कियेव र उत्तरी शहर चेर्निभमा सैन्य कार्यवाहीमा उल्लेख्य कमी गरिएको रूसी रक्षा अधिकारीको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ़नुपर्ने बताउनु भएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको हिजो भएको 49 बैठकमा वहाँले विकास आयोजनाको कार्यान्वयनमा सरकारले जहिले पनि सहजीकरण गर्ने विश्वास दिलाउँदै समितिका विगतका निर्णयहरू कार्यान्वयनमा सबै पक्षीय दत्तचित्त भई लाग्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा विकास आयोजना तथा कार्यक्रमको प्रगति र आगामी दिनमा त्यसको प्रभावकारी कार्यान्वयन गरी लक्षित उद्देश्य हासिल गर्न एवं कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधानका लागि नीतिगत निर्णय गर्ने सम्बन्धमा छलफल भएको थियो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले आर्थिक वर्ष 2077-78 वार्षिक एवं 2078-79 अर्धवार्षिक अवधिको आर्थिक परिसूचक, खर्च र प्रगतिको समीक्षात्मक प्रस्तुति गर्नुभएको थियो। श्रीलंकामा जारी बिम्स्टेक राष्ट्रहरूको 5 सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाड़ीको प्रयास, बिम्स्टेक प्रक्रियालाई पुनरूत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकोमा जोड़ दिएको छ। संगठनको 5 शिखर सम्मेलनको पूर्व संध्यामा कोलम्बोमा हिजो भएको सदस्य मुलुकका विदेश मन्त्रीको 18 बैठकलाई सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरूत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड़ दिनुभएको हो। मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बंगालको खाड़ीको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औल्याउनु भएको कोलम्बो स्थित नेपाली राजदूतावासले जनाएको छ। यसैबीच हिजै परराष्ट्र मन्त्री डा खड़काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा श्रीलंका प्रधानमन्त्री राजापाक्षेले दुई देश बीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्नुहुँदै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डा खड़काले बिम्स्टेक प्रक्रियाप्रति श्रीलंकाको प्रतिबद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलंकासँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताउनु भएको नेपाली राजदूतावासले जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाड़ीको प्रयास बिम्स्टेकको 18 मन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा श्रीलंकाको कोलम्बोमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड़काले आफ्ना भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग पनि हिजो भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत 18 गतेदेखि 20 गतेसम्म गर्न लाग्नु भएको भारत भ्रमण दुई देश बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमण दलमा केही उद्योगी व्यवसायीको पनि सहभागिता रहने जानकारी दिनुहुँदै भ्रमणको तयारी भइरहेको बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले हालै साउदी अरेबियाका राजकुमार एवं विदेश मन्त्री फैसल बिन फहरानको नेपाल भ्रमण हुनुले साउदी अरेबियाले नेपाललाई उच्च महत्व दिएको बताउनुभयो। यस्तै चीनिया विदेश मन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण दुई देश बीचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भएको पनि उहाँले बताउनुभयो। नेपाली कंग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो। स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेस धेरै स्थानमा विजयी हुने परिस्थिति र आधार बनेको निष्कर्ष निकाल्दै बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको नेपाली कंग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो।
सबभन्दा महत्वपूर्ण निर्णय त आवश्यकता र औचित्यको आधारमा चाहिँ जिल्ला जिल्लामा चाहिँ अब सहकार्य गर्ने भन्ने भाग छ होइन। र अब केन्द्रमा पनि चाहिँ अहिले कोलिसनै सरकार भएको हुनाले खास गरी अब त्यसैलाई आधार बनाएर चाहिँ जिल्ला जिल्लामा औचित्यको आधारमा चाहिँ आवश्यकताको आधारमा सहकार्य गर्ने भन्ने चाहिँ भाग र वामपन्थी एकता चाहिँ वास्तवमा चाहिँ देशको संविधानको रक्षाको लागि पत्रकारदेखि नेपाली जनताको चाहिँ रक्षा हक अधिकार रक्षाका लागि चाहिँ त्यति उपलब्धिमूलक रहेन र विगतको चाहिँ अनुभव पनि त्यो छ र चाहिँ नाराहरू ठुला दिने अब चाहिँ सत्ताको वर्चस्व चाहिँ प्राप्त गर्ने त्यो अनुसारको डेलिभरी चाहिँ पिपुललाई नदिने जो देशको अवस्था छ यसलाई पनि एउटा रणनीतिक हिसाबले चिन्हका निमित्त पनि नेपाली कांग्रेसले अहिलेको यो निर्णय चाहिँ ल्याएको हो।
बैठकले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र पार्टी प्रवक्ता डाक्टर प्रकाशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको पनि केन्द्रीय सदस्य भट्टराईले जानकारी दिनुभयो। संविधान निर्माण कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कंग्रेसको भूमिका निकै सफल रहेको निष्कर्षसहित बैठकले देश विकास र समृद्धिको यात्रामा पार्टीको जिम्मेवार शैली प्रभावकारी रहेको ठहर समेत गरेको छ। सरकारले कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको पनि बैठकको निष्कर्ष रहेको नेपाली कंग्रेसले जनाएको छ। यसअघि केन्द्रीय समितिको बैठकमा गठबन्धनका सम्बन्धमा केही पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले गठबन्धन हुनै पर्ने र केहीले स्थानीय आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन गरिनुपर्ने धारणा राख्दै आउनु भएको थियो। सरकारले चीन सरकारसँग सम्झौता भएको तेल तथा ग्यासको स्रोत सर्वेक्षण परियोजनाको समय अवधि थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाको समय अवधि दुई वर्ष थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान र रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी सहायता स्वीकार गर्ने दुई देशबीच शून्य भन्सार तथा कोटारहित सुविधा सम्बन्धी सम्झौता र ग्रीड आबद्धताको सम्भाव्यता अध्ययन सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी गराउनुभयो। यस्तै सरकारले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा स्याङ्जाका लेखनाथ शर्मा पंगेनी र काठमाडौँका जीवन अंगाईलाई नियुक्त गर्ने तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो। जनकपुर जयनगर रेल यही चैत 19 गते शनिबारबाट सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल मार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्त रूपमा श्रव्य दृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गर्नुहुने मन्त्रालयले जनाएको छ। रेल सञ्चालनका लागि सरकारले यही चैत 8 गते अध्यादेश मार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ। 2075 नै रेल निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन। 35 किलोमिटर लामो रेलमार्ग 1.3 अर्ब करोड़को लागतमा निर्माण भएको रेल विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन तथा सन्देश।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम न्याय परिषदको सिफारिशमा मुख्य न्यायाधीश श्रेष्ठलाई हिजो सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूलाई जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले निशुल्क टोल फ्री नम्बर 1102 हिजोदेखि सञ्चालनमा ल्याएको छ। टोल फ्री नम्बरको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाताहरूको कुनै प्रकारको जिज्ञासा भएमा टोल फ्री नम्बरमा फोन गरी सूचना प्राप्त गर्न सकिने बताउनुभयो। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले नावली लगायत निर्वाचन सम्बन्धी सूचना मागेमा सबै प्रकारका सही सूचना दिन आयोगका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोग नेपाल र मानवाधिकार आयोग मलेसिया सुहा काम बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकको मानवाधिकार संरक्षण सम्बन्धमा 11 बुधे समझदारी पत्रमा हस्ताक्षर भएको छ। आयोगका अध्यक्ष तफबहादुर मगर र मानवाधिकार आयोग मलेसियाका अध्यक्ष ओथमान बिन आसिमको उपस्थितिमा मलेसियामा आयोजित समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो। सो समझदारी पत्रको अवधि 2 वर्षको हुनेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुद्देश्य टावरको हिजो उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले लुम्बिनी क्षेत्रको प्रवर्धनका लागि तिलोत्तमाले अघि बढ़ाएका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताउनु भएको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुद्देश्य भवनको हिजो शिलान्यास गर्नुहुँदै मन्त्री कार्कीले केन्द्रमा भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताउनु भएको हो। सरकारले केन्द्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा मानव संसाधन विकास गरी प्रभावकारी तथा व्यवस्थित रूपमा सुरक्षण मुद्रणको कार्यलाई यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गर्नुभयो। एक फरक प्रसंगमा मन्त्री कार्कीले वर्तमान सरकारले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन चाहेको उल्लेख गर्दै प्रकृतिले दिएको साधन स्रोत प्रयोग गरी नयाँ पुस्तालाई सभ्य सुन्दर समृद्ध र सुखी नेपाली भएको मुलुकका रूपमा विकसित गराउनु दायित्व र कर्तव्य रहेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले केन्द्रलाई बजेटको सुनिश्चितता भएकाले समयमै सक्ने गरी आयोजना अघि बढ़ाइएको बताउनुभयो। मणिराज वाङ्मय पुरस्कार 2075 पूर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्र बहादुर चन्द र सोही पुरस्कार 2076 डा तुलसी भट्टराईलाई प्रदान गरिएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको पुरस्कारको राशि झनै 1,00,000 रूपियाँ रहेको छ। प्रतिष्ठानले काठमाण्डुमा हिजो पुरस्कार वितरण समारोहको आयोजना गरी गोदावरी प्रतिभा पुरस्कार 2075 पूर्व मन्त्री दीपक प्रकाश बास्कोटा शास्त्री देवराज आचार्य पुरस्कार 2075 डा रामचन्द्र भट्ट र सोही पुरस्कार 2076 संस्कृति विज्ञ भरतराज पौडेललाई प्रदान गरेको हो। रेडियो नेपालको 72 वार्षिक उत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास राजसागर प्रथम हुनुभएको छ। रेडियो नेपाल परिसर सिंहदरबारमा हिजो आयोजित प्रतियोगितामा लक्ष्मी विक र सन्देश पौड्याल द्वितीय र ममता गुरूङ तृतीय हुनुभएको छ। यस्तै रमेश सुवेदी उत्कृष्ट संगीतकार र महेश पौडेल उत्कृष्ट गीतकार घोषणा हुनुभएको छ। 26 प्रतियोगी मध्ये निर्मल दियाली, उत्तम बहादुर थापा, मधु विश्वकर्मा, कपिल सुनार, अम्बिका राई, अभिषेक बराइली विश्वकर्मा, मेनुका आचार्य, करूणा गन्धर्व, सरोज परियार र उपेन्द्र लिम्बू उत्कृष्ट 10 पर्नु भएको छ। प्रतियोगितामा निर्णायकहरू संगीततर्फ ज्ञानु राणा, भूपेन्द्र रायमाझी र नारायण ओली हुनुहुन्थ्यो भने गीत रचनातर्फ ललिजन रावल हुनुहुन्थ्यो। यसअघि हिजै राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा वैकुण्ठ अर्यालले गीत संगीतको प्रवर्धनमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले आफ्ना प्रसारणलाई समावेशी बनाउँदै रेडियो नेपाल गीत संगीतको पर्यावाची र उद्गम थलोका रूपमा रहेको उल्लेख गर्नुभयो। यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा छवटा प्रदेशका 26 जना कलाकारको सहभागिता रहेको थियो। 2007 साल चैत्र 20 गते विधिवत रूपमा स्थापना भएको रेडियो नेपालले यही चैत 20 गते आफ्नो 72 औं स्थापना दिवस मनाउँदैछ। हिजो देशभर 42 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5471 नमूनाको परीक्षण गर्दा 42 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 86 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो 50151 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। काठमाडौँको बसन्तपुर स्थित ऐतिहासिक गद्दी बैठक हिजोदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। हिजो एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्घाटन गर्नुभएको गद्दी बैठक सँगैको तल्लो तलामा रहेका 3 वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि हिजोदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो। बाराको निजगढ़मा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने टाङ्गिया बस्तीका बासिन्दाहरू अझै पनि पूर्वाधार र विकासको पहुँचबाट वञ्चित छन्। विमानस्थल निर्माणका क्रममा बस्ती हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विवाद स्थानीय र सरकार बीच कायमै छ। बाराबाट रंजन यादवको यो रिपोर्ट।
कोही साइकलमा जान्छ, कोही हिँडेर जान्छ, कोही कोठा लिएर बसेका छ। हाम्रो नाम यहाँ चाहिँ स्कूलमा चाहिँ एउटा मास्टर दर पनि छ, दुःख छ, मार्का छ।
बाराको चारकोसे झाडीको बीचमा छ टाङ्गिया बस्ती। यो बस्ती बाराको निर्माणधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बीच भागमा पर्दछ। पूर्व पश्चिम राजमार्ग निर्माणको क्रममा अन्य जिल्लाबाट आएका मजदूरहरूलाई टाङ्गिया कृषि वन परियोजना अन्तर्गत रोपिएको रूख बिरूवाहरू हुर्काउन राखिएको थियो। पछि बस्तीको आकार बढ्दै 1836 घर दूरी पुगेको छ। यहाँको बासिन्दा आज पनि शिक्षा, स्वास्थ्य, संचार, खानेपानी लगायतका सुविधाबाट वञ्चित छन्। गाउँ बाहिर रहेका आफन्तसँग कुराकानी गर्न रूखमाथि नै चढ्नुपर्ने बाध्यता छ।
खाना पनि छैन, हेर्नु अब एकल फोन गर्नलाई दूरीमाथि चढ्नुपर्छ। हेर्नुलाई
अब यी ककरी तपाईँको 10 मिनटमा मोटरसाइकलमा पुग्नुहुन्छ। त्यहाँ झलमल्ल बत्ती बलिरहेछ, त्यहाँ विकास भइरहेछ, बाटो पिच भइरहेछ, त्यहाँबाट यता हाम्रो एरियामा धर्मीले केही पनि छैन।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले गति लिएसँगै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 16 पर्ने यो बस्तीलाई लिएर सरकार र स्थानीयसँग विवाद छ।
अब हामी त भनौँ यसै अब मैले अवस्था पुग्यो होइन, अब हाम्रो छोराहरू चाहिँ भनौँ न अब व्यवसाय छ होइन, न केही अब कतै के छ है, छोरा नाति पाल्दामा के हुने हो, त्यही चिन्ता छ। आफू त अब 62 वर्ष छु, अब कति चाहिँ बच्छ र।
डाङ्गिया बस्तीमा करिब 4000 मतदाता रहेका छन्। यो बस्तीलाई राजनीतिक दलहरूले भोट बैंकको रूपमा लिँदै आएका छन्।
आउँछ एउटाले एउटा कुरा गरेर जान्छ, भोलि आउँछ एउटाले एउटा कुरा गरेर जान्छ, भरभर आउँछ एकछिन सुनाउँछ जान्छ, हो रहेछ भन्यो, हेर्दै जाँदाखेरि भोलि त छैन फेरि उस्तोको उस्तै।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि मुलुकै विकास निर्माणमा दरिलो सम्भावना रहेको छ। टाङ्गिया बस्तीलाई कि त सरकारले स्थानान्तरण कि त न्यूनतम आधारभूत पूर्वाधारका सेवाहरू उपलब्ध गराइदिनुपर्ने आजको आवश्यकता देखिन्छ।
रंजन यादव, रेडियो नेपाल, बारा।
सुदूरपश्चिममा सिकल सेल एनिमियाका बिरामीको पहिचान गर्नका लागि सक्रियता बढ़ाइएको छ। खास गरी थारू समुदायमा बढ़ी देखिँदै आएको सिकल सेल एनिमियाका बिरामी पहिचानका निम्ति सरकारवाला निकायले सक्रियता बढ़ाएका हुन्। कञ्चनपुरबाट हरिशचन्द्र बागको यो रिपोर्ट।
अहिलेसम्मको अध्ययन अनुसार नेपालमा सिकल सेल एनिमिया रोगको संक्रमण थारू समुदायमा बढ़ी देखिएको छ। यद्यपि अन्य समुदायका नागरिकहरूमा पनि सिकल सेल एनिमिया रोगको संक्रमण देखिन थालेको छ। एकातर्फ अधिकांश नागरिकलाई सिकल सेल एनिमिया रोगको बारेमा अझै जानकारी छैन भने अर्कोतर्फ प्रविधि तथा उपकरण अभावका कारण पनि यसको सहज उपचार हुन सकेको छैन। सिकल सेल एनिमिया रोग के हो त? सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरी दत्त जोशी।
सेल रोग सर्वरोग नभएर जिनबाट जाने, आमा बुवाबाट मात्रै बच्चामा सर्ने रोगको रूपमा लिनु पर्यो यसलाई, र जेनेटिक एउटा पुस्ताबाट अर्को पुस्तामा मात्रै सर्ने हो। यसको दुईटा रोग हुन्छ, एउटा सिकल सेल ट्रेट भन्ने हुन्छ र एउटा चाहिँ डिजिज भन्ने हुन्छ। सिकल सेल डिजिज भनेको अलिकति धेरै त्यो सिक्लिङ भएको धेरै जिन हुने र त्यसमा चाहिँ सिम्टम सहितको अलिकति कडा खालको लक्षण हुने, जोड्नेहरू धेरै दुख्ने, बिरामीलाई रगतको मात्रा कम हुने हुन्छ भने ट्रेटमा सामान्य खालको हुन्छ र त्यसमा जिन त हुन्छ सिक्लिङ भएको, तर त्यसले धेरै इफेक्ट गर्दैन।
रातो रक्त कोषमा हुने जैविक वंशाणुगत रोग सिकल सेल भएमा शरीरमा रातो रक्त कोष यसको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भइरहने, शरीरको विभिन्न भागमा दुखाइ महसुस हुने भएकोले यसले आजीवन शास्ति दिन्छ। बाल्यावस्थाबाटै देखिन शुरू हुने सिकलसेल भएका व्यक्तिहरूमा शरीरका विभिन्न अंगहरूमा अक्सिजन सहितको रातो रक्त कोषहरू पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मृगौला, फियो तथा मस्तिष्क लगायतका अंगहरूमा क्षति पुर्याउनुका साथै रक्तचाप बढ्दा हृदयघात भई मानिसको मृत्यु समेत हुन सक्छ। संक्रमितले नियमित औषधि सेवन गर्नुपर्ने हुँदा आर्थिक भार समेत बढ्ने गरेको छ। यद्यपि पछिल्लो समयमा जनचेतना अभिवृद्धि र आर्थिक सहायतामा सरकारी निकायको सक्रियताले सहज भएको बिरामीका परिवारजनको भनाइ छ।
मेरो श्रीमानलाई छ, सानैदेखि उनलाई धेरै औषधि गराएको, इन्डिया कहाँ कहाँ लगेको, फेरि 74 सालमा फेरि धेरै बिरामी हुनुभयो, धनगढी लगे सिकल सेल निस्क्यो, यसको औषधि खान्छ। अहिले छोरालाई पनि चेक गराए, त्यसलाई औषधि खानु पर्दैन रे, बाहक छ त्यसको।
सिकल सेल त छ, तर यो के गर्ने? पहिला त केही नै, आफ्नै पैसा लगाएर चाहिँ महेन्द्र नगरसम्म दौडे।
सिकल सेल एनिमिया रोगको निदान र उपचारका लागि केही स्थानीय तहहरू, स्वास्थ्य कार्यालय, प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघीय सरकारले सक्रियता बढाएको पाइन्छ। सूचीकृत अस्पतालहरूमा सिकलसेल एनिमियाका बिरामीहरूको उपचार सेवाका लागि संघीय सरकारले विपन्न नागरिक उपचार कोष मार्फत प्रति व्यक्ति ₹1,00,000 सम्मको सहयोग गर्ने गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले समेत बिरामीको खोज अनुसन्धान, पहिचान, निदान र उपचारका लागि बजेट विनियोजन गर्ने गरेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब के अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको राजधानी कियेव र उत्तरी शहर चेर्निवमा सैनिक कार्यवाहीमा उल्लेख्य कमी गरेको रूसका रक्षा अधिकारीले दावी गरेका छन्। युक्रेन र रूसबीच एक महिनाभन्दा बढ़ी समयदेखि जारी युद्ध रोक्न द्विपक्षीय बीच भएको प्रत्यक्ष वार्तापछि रूसको यस्तो निर्णय आएको हो। रूस र युक्रेनबीच युद्ध रोक्नका लागि टर्कीको राजधानी इस्तानाबुलमा वरिष्ठ अधिकारीहरूबीच वार्ता भएको छ। वार्तामा युक्रेनले रूसको तर्फबाट आफ्नो देशप्रति सुरक्षा प्रत्याभूतिको माग राखेको थियो। शान्तिवार्ताको मध्यस्थता गरिरहेको टर्कीले दुई देशका प्रतिनिधि बीचको प्रत्यक्ष वार्ताले ठोस निर्णय लिने आशा व्यक्त गरेको छ। यसैबीच रूसले युक्रेनमाथिको आक्रमणमा उल्लेखनीय कमी गरेको बताए पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले वास्तविक अवस्था हेर्न बाँकी नै रहेको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अझै पनि आक्रमणका आवाजहरू सुनिएको बताउनुभयो। अब आर्थिक समाचार।
अर्थशास्त्रीहरूले आगामी बजेटमा उत्पादन वृद्धि, व्यापार घाटालाई नियन्त्रण तथा निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू अघि सार्नुपर्ने सुझाव दिनुभएको छ। नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघद्वारा संयुक्त रूपमा मंगलबार काठमाडौँमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेट विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले बढ़दो व्यापार घाटा नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन, पूँजीगत खर्चमा वृद्धि गर्न तथा सार्वजनिक ऋण धेरै नलिन अर्थमन्त्रीलाई सुझाव दिनुभयो। कार्यक्रममा अर्थशास्त्री एवं नेपाल आर्थिक संघका अध्यक्ष डाक्टर विश्वम्बर प्याकुरेले सरकारले गरेको खर्चको प्रतिफल आए नआएको मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्न र सार्वजनिक ऋण धेरै नलिन सरकारलाई सुझाव दिनुभयो। अर्का अर्थशास्त्री केशव आचार्यले कृषि अनुदान सम्बन्धित क्षेत्रमा पुग्ने गरी दिनुपर्ने र आपूर्ति व्यवस्थालाई सुदृढ गराउनु पर्ने सुझाव दिनुभयो। त्यसै गरी अर्का अर्थशास्त्री गोविन्द नेपालले नेपालमा आयात हुने खाद्यान्न र खाद्य वस्तुको नियन्त्रणका लागि बजेटमा विशेष कार्यक्रम ल्याउन सुझाव दिनुभयो। अर्थशास्त्री डाक्टर पोषराज पाण्डेले गरीब जनताबाट उठाएको कर राज्यले मतदातालाई खुशी पार्ने र सामाजिक सुरक्षाको नाममा धनीहरूलाई बाँडेको बताउनुभयो। कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले आगामी बजेटका लागि छलफलबाट पर्याप्त सुझाव प्राप्त भएको उल्लेख गर्दै विदेशी मुद्राको संचिति हल्ला गरे जस्तो कमजोर नरहेको स्पष्ट गर्नुभयो।
भुवन आचार्य, अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरितामा नेपाल दुई स्थान तल झरेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरिता अनुसार नेपालले 18 स्थानमा झरेको छ। यसअघि नेपाल 16 स्थानमा रहेको थियो। नेपालले हालै पुवा न्युगिनी पीएनजी विरूद्धको एक दिवसीय सिरिज गुमाएको थियो। टी20 वरितामा नेपाल यथावत रहेको छ। टी20मा नेपाल 13 स्थानमा रहेको छ। एक दिवसीय वरितामा न्यूजील्याण्ड शीर्ष स्थानमा रहँदा इङ्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ। भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ। काठमाडौँमा जारी नेपाल मलेसिया र पुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी20 सिरिज अन्तर्गतको दोस्रो खेलमा पुवा न्युगिनीलाई मलेसियाले 9 रनले पराजित गरेको छ। पीएनजी सिरिजमा लगातार दोस्रो खेलमा पराजित हुन पुग्यो। टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले शानदार ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 180 रन बनाएको थियो। जवाफमा पीएनजी 19.3 ओभरमा अलआउट हुँदै 172 रनमा समेटियो।
अझै बम अब मौसम. आज प्रदेश एक मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही. प्रदेश एक मधेस प्रदेश बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ. गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 87%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ. काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ. अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्. देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय सहकार्य र सहअस्तित्व आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई. श्रीलंकामा जारी बिम्स्टेक राष्ट्रहरूको पाँचौं सम्मेलनलाई प्रधानमन्त्री देउवाले आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने. स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन दलहरूसँग चुनावी तालमेल गर्ने नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय. चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्ने मन्त्री परिषद बैठकको निर्णय. जनकपुर जयनगर रेल 19 गते शनिबारदेखि सञ्चालनमा आउने र युक्रेनको राजधानी कियव र उत्तरी शहर चेर्निभमा सैन्य कार्यवाहीमा उल्लेख्य कमी गरिएको रूसी रक्षा अधिकारीको दावी. यसका साथै 7 बजेको समाचार यहीँ सकिन्छ. रेडियो नेपाल सुन्दै रहनुहोला. हवस् त, नमस्ते.